Uggiano falsa, uggiano falsa, uggiano falsa, uggiano
falsa.
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 Uggiano falsa.
सपनाको एउटा संगालोलाई बिसाउँदै नयाँ बिहानीको उदय भएको छ। उज्यालोको यो स्पर्शसँगै मीठो धुनले यो बिहानीलाई श्रृंगार गरौं। कसलाई के थाहा भोलि यो अवसर जुट्ला नजुट्ला। नमस्कार अनि शुभ प्रभात। फल्साको शुभारम्भ गरे आज बिहिबार। फल्सा लिएर दीपा आएकी छु अनि मेरो आवाजलाई तपाईसम्म पुर्याउँदै हुनुहुन्छ मनोज विष्टले। उज्यालो रेडियो सँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन सँगसँगै विभिन्न रेडियो स्टेशनबाट तपाई हामी फल्सा मार्फत यति बेला जोडिएका छौं।
बिहानी को घाम को धूल को हिउँ चुली मा देखता स्वदेश को याद आयो टाफे मुना नाचता ढाका टोपी दौरा सुरुवाल गुन्यू चोली को भेष प्रकृति का विषमताले भरी को देश बिहानी को घाम को धूल को त्यो चोलीमा देख्दा राष्ट्रभाषा नेपाली हो सगरमाथा शिर कसै तंग न झुकेका हामी नै हो वीर बिहानी को घाम को झुल को हिउँ चोलीमा देख्दा देखता सपनी मा चन्द्र सूर्य राष्ट्रिय ध्वजा देखता मुटु दुख्यो आँसु बग्यो विदेशमा बाँच्दा स्वदेशमै बाँच्न पाऊ सृजना होस् रोजगार अनेकतामा एकता नै हाम्रो यही उद्गार बिहानी को घाम को झुल को हिउँ चोलीमा देख्दा स्वदेश को याद आयो टाफे मुना नाच्दा ढाका टोपी दौरा सुरुवाल गुन्यू चोली को भेष प्रकृति का विषमताले भरिएको देश बिहानी को घाम को झुल को त्यों चुली मा देख्दा
रामकृष्ण ढकालको स्वर टेक्तामाङको शब्द अनि आलोक श्रीको संगीत सुन्यौं हामीले। हामी उज्यालो फल्सामा छौं। बिहानको छ बजेर 40 मिनट गएको छ यति बेला। उज्यालो फल्सामा हामीसँग आज पनि इतिहासमा आजकै दिन भएका महत्वपूर्ण घटनाक्रम छन्। त्यसै गरी हाम्रो स्वास्थ्य स्तम्भमा आज हामी मौसम परिवर्तनको बेला स्वास्थ्यमा देखिन सक्ने समस्या बारे डाक्टर प्रेम पाण्डेसँग कुराकानी गर्नेछौ।
आज भोलि मान्छेहरू घर गएर काम नगरेर खालि फेसबुक यिनीहरू मिडिया सोसियल मिडियामा झुन्निन्छ, यसले गर्दाखेरि उसको रोगसित लड्ने क्षमता चाहिँ घटाउँछ।
त्यसै गरी आजका पाहुनामा सांगीतिक क्षेत्रमा 20 वर्ष बिताइसकेका गायक नितिन गजुरेलसित भलाकुसारी गर्छौ।
मभित्र एउटा गुण छ, खुबी छ, त्यो चाहिँ अझै परिष्कृत भएर जाओस्, अझै प्रुभ्ड भएर जाओस्, अझै चाहिँ पपुलर भएर जाओस् भन्ने एउटा चाहना छ क्या।
सँगै मीडियामा आज आजको बजार सहित तपाईँकै सुझाव र प्रतिक्रियालाई पनि समेट्ने प्रयास गर्नेछौ। सबैभन्दा पहिला लागौ नियमित स्तम्भ इतिहासमा आजतर्फ। आज 2076 साल फागुन 22 गते बिहिबार सन् 2020 मार्च 5 तारीक आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही महत्वपूर्ण घटनाक्रमलाई हामीले समेटेका छौं। सन् 2014 मार्च 5 तारीकमा मौलिक अधिकारका लागि युरोपेली संघले युरोपमा 15 वर्ष माथिका महिलामा हरेक 3 मध्ये एकजनालाई कुनै न कुनै हिंसामा हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो। संघले महिलाको अवस्था अझै पनि असुरक्षित भएको निष्कर्ष निकालेको थियो। सन् 1966 आजको दिन जापानको माउन्ट फुजी नजिक विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित 124 जनाको ज्यान गएको थियो। सन् 1933 भारतका आध्यात्मिक नेता महात्मा गान्धी र बेलायतका सेना प्रमुख लर्ड लभिनले संघर्ष विराममा हस्ताक्षर गर्नुभएको थियो। यो हस्ताक्षरमा 8 बुदा समेटिएको थियो। र सन् 2013 मार्च 5 तारीकमा मालदिव्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदलाई प्रहरीले पक्राउ गरेको थियो। उहाँलाई आफ्नो पदको दुरूपयोग गर्दै सेनाको आड़मा आपराधिक अदालतका मुख्य न्यायाधीशलाई असंवैधानिक रूपमा नजरबन्दमा राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो। अहिले मौसम परिवर्तनको समय छ। जाडो सकिएर बिस्तारै गर्मी बढ्दैछ। मौसम परिवर्तनका बेला स्वास्थ्यमा समस्या पनि देखिन सक्छ। यस्तो अवस्थामा स्वास्थ्यको कसरी ध्यान दिने त भनेर साथी बिना न्यौपानीले अल्का अस्पतालमा कार्यरत डाक्टर प्रेम पाण्डेसँग कुराकानी गर्नुभएको छ।
स्वागत छ उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा।
धन्यवाद।
अहिले अब यो मौसम परिवर्तन पनि भइरहेछ होइन, यसले गर्दा चाहिँ अहिले यो जुन हस्पिटलमा गए पनि बिरामी बढेका छन्, रुगाखोकी ज्वरो बढेको हो यो मौसमले गर्दा भन्न मिल्छ?
हो, मिल्छ, किनकि क्लाइमेट चेन्ज भयो भने होइन शरीरको हाम्रो जुन एउटा फ्लोमा गइरहेको हुन्छ त्यो अनुसार चेन्ज हुन्छ होइन, अनि स्पेसली यो भाइरल फिभरहरू एकदम कमन भइरहेछ, प्लस कहिलेकाहीँ यो ब्याक्टेरियल पनि हुनसक्छ त होइन, अरू धेरै सरुवा रोगहरू पनि यस्तो बेला लाग्ने चान्स बढी हुन्छ कम्पेरिटिभली।
यसमा चाहिँ अब यो मौसम परिवर्तन भएकै कारणले लाग्यो भन्न मिल्छ कि अरू केही कारण पनि हुन्छ?
त्यो पनि एउटा रिजन हुनसक्छ, तर अरू पनि हुनसक्छ, यसमा त्यही स्पेसिफिक त्यही मौसम परिवर्तन भनेर मात्र भन्न सकिँदैन, अरू पनि धेरै कारण हुन्छ।
अरू के कारणले गर्दा हुन्छ?
जस्तै पोल्युसनहरूले होइन, एकैचोटि चिसो भयो भने धेरै भाइरल फिभरहरू हुने कारण हुनसक्छ होइन, अरू ब्याक्टेरियल इन्फेक्सन पनि धेरै हुनसक्छ है, अनि कहिलेकाहीँ यो खानपिनले पनि यो मौसम चेन्ज भयो भने खानपिनमा पनि केही असर भयो भने हुन्छ, जस बडीको हाम्रो इम्युनिटी चाहिँ नै चेन्ज हुनसक्छ त्यस त्यो ड्युरेसनमा, त्यही अनुसार हामीलाई इन्फेक्सन हुने चान्स चाहिँ एकदम हाई टेन्डेन्सी हुन्छ।
आफूलाई अब हुँदैछ भनौँ अथवा पहिला नै अब कसरी थाहा पाउन सकिन्छ?
अब यो लक्षणहरू हेर्ने हो, अब आफ्नो शरीर कमजोर हुँदै जान्छ, खाना मन नलाग्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, हल्का लो ग्रेड फिभर आएको जस्तो हुन्छ है, यिनीहरू सिम्टम्सहरू हेरेर यदि यस्तो भइरहेको भने, यदि एक दुई दिनसम्म भयो भने चाहिँ कहिले काहीँ भाइरल हुनसक्छ, यदि लङ टर्मसम्म भयो भने चाहिँ ब्याक्टेरियल अथवा अरू कुनै कज हुनसक्छ भनेर तुरुन्तै हस्पिटलमा गएर देखाउँदा हुन्छ।
यो आफैमा समस्या त भयो होइन, अरू अब कस्तो खालको समस्या निम्ति आउँछ यसले?
यो यदि फिभरहरू आयो भने होइन, खोकी लाग्ने, ज्वरो आयो भने यो अरू पनि कारण हुनसक्छ, यसले चाहिँ पछि कम्प्लिकेसनहरू निम्ताउन सक्छ, जस्तै कहिले काहीँ फोक्सोमा इन्फेक्सन हुनसक्छ, कहिले काहीँ कलेजोमा इन्फेक्सन हुनसक्छ, कहिले काहीँ फिभर इभन पेटमा पनि इन्फेक्सन हुन सक्छ है, यिनीहरू धेरै अरू शरीरको अरू अरू अर्गनहरूलाई पनि यिनीहरूले ड्यामेज पार्न सक्छ।
कतिपयले भन्ने गर्नुहुन्छ कि अब सामान्य रूपमा रुगा खुकी लागेको छ होइन, पछि गएर जटिल रोग पनि लाग्न सक्छ।
अफकोर्स यो त हुन सक्छ है, किनकि रुगा खोकी भनेको सामान्य हामीले अर्ली स्टेजमा कुनै पनि रोगको अर्ली स्टेजको यो सिम्टम्सहरू हुनसक्छ है। कहिलेकाहीँ यदि ट्रिटमेन्ट भएन भने, प्रपर ट्रिटमेन्ट पाएन भने यसले पछि मैले भनेको हालेँ नि त, फोक्सोमा, कलेजोमा, पेटमा होइन, घाँटीमा, थ्रोटमा इन्फेक्सन, इभन टाउकोमा पनि इन्फेक्सन क्रिएट गर्न सक्छ यसले। त्यही भएर यो अर्ली कुनै पनि रोगको अर्ली सिम्टम्स हुनसक्छ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा चाहिँ अब कसरी सर्छ यो रोग?
हो, यस्तो इन्फेक्सियस डिजिजहरू मोस्टली सर्ने भनेको यो के अरे खोकीहरू, कफ गर्दाखेरि होइन, यिनीहरूबाट मोस्टली सर्छ। यिनीहरूबाट अब यिनीहरूलाई हामीले प्रिभेन्ट गर्नुपर्छ, मास्क लगाएर हिँड्ने होइन, सकेसम्म भिडभाडबाट अभोइड हुने, आफू टाढा बस्ने, यिनीहरू कुराहरू, पानीहरू, राम्रो स्वस्थ पानी खाने, राम्रो हाइजेनिक फुडहरू खाने, यिनीहरू कुराहरूमा ध्यान दिनुपर्छ हामीले।
अब हाइजेनिक अब राम्रो भनेर देख्दैमा त थाहा हुँदैन, त्यो चाहिँ अब के को आधारमा छुट्याउन सक्छौँ त हामीले?
अब त्यो चाहिने सकेसम्म अब त्यो बाहिर अब के बनाएको हुन्छ हामीले पनि देख्दैनौँ होइन, रेस्टुरेन्टमा अहिले फास्ट फुडको ट्रेन्ड एकदम बढेछ, रेस्टुरेन्टमा खाए धेरै खाइरहेको छ होइन, सकेसम्म हामीले के गर्ने भने बाहिरको खानालाई अभोइड गरेर घरमा पकाएको खानेकुराहरू, इभन अफिस जाँदाखेरि, स्कुल जाँदाखेरि प्याक गरेर लग्ने, घरमा भएको पानीहरू होइन बोइल गरेर लगो, त्यो खाना त्यताबाट लग्दाखेरि बेटर हुन्छ, इभन बाहिरको खानुभन्दा पनि, मेरो सजेसन त्यही हो।
अब यस्तो खालको रोग लाग्यो भनौँ, अब उपचार चाहिँ कसरी गर्ने?
हो, यसको लागि चाहिँ यदि भाइरल हो भने चाहिँ आफै घरमा सपोर्टिभ म्यानेजमेन्ट भन्छौँ, पानी प्रशस्त खाने, सागपातहरू, फलफुलहरू खाने होइन, यिनीहरूले ठिक हुन्छ। यदि ब्याक्टेरियल हो भने, यदि लङ टर्मसम्म ज्वरो आयो भने, खोकी लगाइरह्यो भने चाहिँ एकचोटि डक्टरकोमा गएर कन्सल्ट गर्ने, अनि उहाँले ब्लड टेस्ट गराउनुहुन्छ, अनि त्यही अनुसार उहाँले अब एन्टिबायोटिक्स दिनु पऱ्यो भने एन्टिबायोटिक्स दिन्छ, अरू अरू औषधिहरू, एन्टिभाइरल दिनु पऱ्यो भने तिनीहरू दिन्छ है, तिनीहरू कुराहरूमा ध्यान दिनुपर्छ मेनली। डक्टरको सल्लाह चाहिँ लिनु जरुरी छ, यदि लङ टर्म चाहिँ रुगा खोकी, टाउको दुख्ने यिनीहरू भयो भने चाहिँ डक्टरकोमा जान सजेस्ट गर्छौँ हामीले।
कस्तो व्यक्तिलाई चाहिँ अब यस्तो खालको समस्या धेरै हुने हो?
अब स्पेसली ओल्ड एजको मान्छेहरूलाई यो चाहिँ उनीहरूको जस्तो इम्युनिटी कम हुन्छ, उनीहरूलाई धेरै यो भाइहरू रुगा खोकीले समात्छ। अर्को भनेको बच्चा बच्ची, यिनीहरूलाई चाहिँ बढी कम्पेरेटिभली जुन यङ एज भन्दा, यिनीहरू ओल्ड एज र यो मिडल के अरे चिल्ड्रेनहरूलाई चाहिँ बढी समात्छ यस्तोले।
अब कतिपयले अब सामान्य रुगा खोकी त हो नि भनेर घरमा नै बस्नुहुन्छ होइन, कस्तो अवस्थामा घरमै बस्दा पनि ठिक हुने हो भनौँ, अथवा घरमा नै कतिपय घरेलु औषधि पनि हुन्छ डाक्टर होइन, कस्तो अवस्थामा चाहिँ अस्पताल जानै पर्ने हुन्छ?
अब यदि एक दुई दिनभन्दा बढी ज्वरो आयो, खोकी लाग्यो, एक दुई दिनभन्दा बढी टाउको दुख्यो होइन, कहिले काहीँ अरू सिम्टम्सहरू, खान मन नलाग्ने, वाकवाक लाग्ने, यदि यो लङ टर्म भयो भने, दुई तिन दिनभन्दा बढी भयो भने चाहिँ मेरो सजेस्ट चाहिँ सकेसम्म हस्पिटल जाँदा बेटर हुन्छ कम्पेरेटिभली अरूभन्दा पनि।
घरमा नै चाहिँ के गर्न सकिन्छ?
घरमा चाहिँ हामीले अब सपोर्टिभ म्यानेजमेन्ट हो, पानी प्रशस्त खाने, सागपात खाने, फलफुलहरू खाने होइन, अनि हाइजेनिक कुराहरू मेन्टेन गर्ने, यिनीहरू नै हो मेन चाहिँ खानाले जति सक्दो पेल्न सक्यो त्यति नै तिनीहरू रोगहरू चाहिँ हटेर जाने चान्स हुन्छ।
जति पनि अब यो रुगा खोकी ज्वरोको बिरामी हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ के कुरामा ध्यान दिनुपर्छ त?
अब उहाँले यही हो मेन भनेको, खानपान कुराहरूमा एकदम ध्यान दिनुपर्छ, खाने पानी एकदम फिल्टर गरेर बोइल गरेर खाने, अब काठमाडौँको त थाहै छ पानी कस्तो छ होइन, अब खाना पनि एकदम हाइजेनिक हुन्न, अब बजारमा आएको पनि खानाहरू एकदम आर्टिफिसियल प्लास्टिकको, छेउमा पनि मोमबत्ती लगाएर के कुराहरू आइरहेछ है, यो कुराहरूलाई अलिक ध्यान दिनु पर्यो, अब घरमा गएर राम्ररी पकाएर है बोइल गरेर खानु बेटर हुन्छ।
अब यो त भयो समस्या देखिसकेपछिको कुराहरू होइन, अब कुनै पनि खालको यस्तो समस्या भएको छैन उहाँहरूलाई, अहिलेसम्म रुगा खोकी ज्वरो पनि लागेको छैन भनौँ, उहाँहरूले चाहिँ अब नलागोस् भनेर पहिला नै के गर्ने त?
हो, यसको लागि हामीले अब धेरै भ्याक्सिनहरू पाउँछ अहिले मार्केटमा, जस्तै इन्फ्लुएन्जाको, निमोकोकलको, यिनीहरूलाई चाहिँ सकेसम्म लगाइराख्दा बेटर हुन्छ, इम्युनिटी बुस्टअप गर्नको लागि, आफ्नो इम्युनिटी बढाउँछ होइन, अरूसँग यो रोगसित लड्ने क्षमता चाहिँ बढाउँछ, सकेसम्म लाउँदा हुन्छ। इभन हामीहरूले हस्पिटल यो हेल्थ वर्करहरूले लगाइरहेको हुन्छौँ, कुनै कुनै महिना के अरे वर्ष दिनसम्म हुन्छ, कुनै चाहिँ लाइफ लङ हुन्छ, त्यो भ्याक्सिनेसनहरू लाउँदा बेटर हुन्छ, प्रिभेन्सन चाहिँ यिनीहरू नै हो।
त्यो बाहेक अरू पनि त के हुन्छ होला नि?
अरू चाहिँ अब यो खानपिनहरू होइन, पानीहरू, यिनीहरू चाहिँ सकेसम्म राम्रो, अनि अर्को भनेको हाम्रो हेल्थ एक्सर्साइजहरू गर्नुपर्छ, तिनीहरूले पनि कतिको इम्युनिटीहरू बुस्टअप गराउँछ। फिजिकल जे गरे पनि हुन्छ, रनिङ गर्ने, वाकिङ गर्ने, होइन बिहान बिहान एक आधा घन्टा जगिङ गर्ने, होइन अनि रेस्ट पनि त्यतिकै इम्पोर्टेन्ट छ, रेस्ट पनि गर्नुपर्छ, अलवेज काम मात्र गरेर हुँदैन। यिनीहरू कुरा
कति समय रेस्ट गर्नुपर्छ?
अब यो अब कतिको काम गर्छ, उसको डेली रुटिन के छ, त्यही अनुसार काम गर्नु। नर्मली हाम्रो स्लिप भनेको 6-8 आवर चाहिँ हामी एडल्टहरूलाई त्यो चाहिँ रेस्ट चाहिन्छ, तर आजभोलि मान्छेहरू घर गएर काम नगरेर खालि फेसबुक, यिनीहरू मिडिया, सोसियल मिडियामा झुन्निन्छ, यसले गर्दाखेरि नै उसको शरीर रोगसित लड्ने क्षमता चाहिँ घटाउँछ। त्यसैले यस्तो पनि अभोइड गर्नुपर्छ। अनि खाने टाइममा अब अहिलेको जमानामा होइन खाने फुर्सदै हुन्न मान्छेहरूलाई, एकदम रस हुन्छ, आफ्नो काममा बिजी हुन्छ, यो कुरालाई पनि मिलाएर टाइम टाइममा खानेकुरा गर्नुपर्छ, कम्प्लिट बेड रेस्ट पनि चाहिन्छ है। अनि फलफुलहरू यिनीहरू चाहिँ अलिक बढी प्रायोरिटी दिनुपर्छ, रादर देन बर्गर सर्गर के आउँछ त मार्केटमा तिनीहरूभन्दा। अब यस्तै अब अहिले यो सिजन चेन्ज भइरहेछ है, पोल्युसन धेरै छ, यस्तो बेलामा चाहिँ आफूले ध्यान दिनुपर्ने कुराहरू, मास्क लाएर हिँड्ने, हाइजिन मेन्टेन गर्ने, रेगुलर एक्सर्साइज गर्ने है, क्राउडबाट अलि टाढा जाने, अनि यदि त्यही केही यस्तो सिम्टम्सहरू लङ टर्म देखियो, 2-3 दिनभन्दा बढी देखियो भने सकेसम्म हस्पिटल गएर डक्टरलाई देखाउँदा बेटर हुन्छ।
यहाँको महत्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
ल, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद मलाई यो अपर्च्युनिटी दिनुभएकोमा, बेला बेलामा आउँदै गर्नुहोला।
उहाँ हुनुहुन्थ्यो अल्का अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर प्रेम पाण्डे। मौसम परिवर्तनका बेला स्वास्थ्यमा देखिन सक्ने समस्याबारे जानकारी दिँदै अहिलेको समयमा मौसमी फ्लूसँगै कोरोना भाइरसको संक्रमणको जोखिम समेत रहेकाले नियमित साबुन पानीले हात धुन र मास्क लगाएर मात्र हिँड्न डाक्टरले सल्लाह सुझाव दिँदै आएका छन्। फलसामा फेरि पनि एउटा गीत सुनौ, कुन्ती मोक्तानको स्वर र शिला बहादुर मोक्तानको संगीतमा कमेरो एल्बममा रहेको यो गीत अबको पालीमा।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसलाहरू करेन्ट मसला स्वादको झट्का
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 4238545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
जबदेखि स्कुटर आयो साफले स्कुटर त केटीको लागि हो भन्थे त्यसपछि युनिसेक्स स्कुटर आयो यानि केटा र केटी दुवैको लागि तर आजसम्म कसैले यो स्कुटर फ्यामिलीको लागि हो भनेन तर प्राय हेर्नुभयो भने स्कुटर चलाउने चाहिँ फ्यामिलीको सबै हुन्छन् बुबा आमा दाई भाइ भाउजू सबै
त्यसैले हिरोले ल्याएको छ नेपालकै पहिलो फ्यामिली स्कुटर हिरो डेस्टिनी 125 जसमा छ गजब पावर र i3s प्रविधि बाहिरै तेल हाल्न मिल्ने ठाउँ टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन जस्ता आकर्षक फिचरहरू तपाईँको फ्यामिलीलाई पर्फेक्ट फिट हुने गरी हिरो डेस्टिनी 125 मेरो फ्यामिलीको नयाँ मेम्बर
कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क यति बेला तपाईँ सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्सा फल्सा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन सँगै रेडियो चितवन सुनको सीएफएम सिन्धुली सेफर एफएम काभ्रे रेडियो तरंग पोखरा स्मार्ट एफएम तनहु के युनाइटेड एफएम रेडियो मनाङ मनाङमा पनि बजिरहेको छ त्यसै गरी स्काई एफएम विराटनगर एफएम रेड स्टार कैलाली रेडियो युनिटी डडेलधुरा रेडियो सनसेर बैतडी रेडियो पौरखी बाजुरा रेडियो राम ज्ञानु बर्दिया रेडियो जाजरकोट जाजरकोट त्यसै गरी जाजरकोटको रेडियो हाम्रो पाइला जुम्लाको रेडियो सिन्जा जुम्लाकी रेडियो नारी आवाज र डोल्पाको रेडियो त्रिपुरा रूकुमको रेडियो चौरजहारी गुराँस एफएम खादबारी संखुवा सभा रेडियो तीनलाल मन्थलीको रामेछाप हुम्लाको रेडियो कैलाश मिक्स एफएम नुवाकोट रेडियो टाइगर भुरीगाउँ बर्दियाबाट पनि एकैसाथ बजिरहेको छ फल्सामा हामीले यतिन्जेल स्वास्थ्य स्तम्भ र इतिहासमा आजको दिनलाई प्रस्तुत गरिसकेका छौं बिहानको 7 बजेको छ यो समय भने मीडियामा आजको हो
मीडियामा आज
एउटा अर्को मानिसलाई बाँधिरहेको देखेपछि कौतूहलता बढ्छ त्यसले उसलाई किन बाँधेको होला बाँधिएको मान्छे रुँदै कराउँदैछ बाँध्ने मान्छेको अनुहारमा न कुनै पीड़ा छ न कुनै पश्चाताप ऊ एक हो र अर्को मान्छेलाई बाँधिरहेको छ लाग्छ उसको दैनिकी नै यही हो अस्पतालमा पोस्टमार्टम गर्ने स्वास्थ्य सहायक जस्तै एक छेउमा दुईजना बसिरहेका छन् लाग्छ उनीहरूलाई पल्लो छेउको घटनाको बारेमा केही थाहा नै छैन यसरी नै शुरू भयो नाटक सब ठिक छ काठमाडौँको कालिका स्थानमा रहेको सर्वनाम थिएटरमा गएको 16 गतेदेखि मञ्चन भइरहेको यो नाटकमा एउटा मानसिक अस्पतालभित्रको दृश्यलाई समेटिएको छ, जुन अस्पतालमा विभिन्न कारणले मानसिक सन्तुलन गुमाएका मानिसहरू छन्। एकको कुरा अर्कोसँग मिल्दैन, उनीहरू आफ्नै संसारको कुरा गरिरहेका छन्। नाटकको पहिलो चरणमा देखिएका बाँध्ने मान्छे डाक्टर थिए न बाँधिने मान्छे बिरामी। उपचारको नाममा शारीरिक यातना दिएको नाटकको पहिलो अंशमा देखिन्छ। दोस्रो अंशमा औषधिको सहयोग निको भएकाले पात्रले आत्महत्या गर्छ। यो सँगै मानसिक सन्तुलन गुमाएकाहरूको उपचार पद्धतिमाथि प्रश्न उठ्छ। औषधिको भरमा मानसिक सन्तुलन ठिक ठाउँमा आए तापनि घर परिवार समाजका कारण उसले फेरि सन्तुलन गुमाउन सक्छ वा नकारात्मक सोचाइको विकास हुन सक्छन् भन्ने कुरा यो नाटकमा प्रष्ट पार्न खोजिएको छ। प्रस्तुतिमा केही साना कमजोरी रहे पनि निर्देशकीय पक्ष भने निकै मेहनत गरेको देखिन्छ। कलाकारमा नाटकको लामो अनुभव नभए पनि अनुभवी कलाकारले जस्तै कला प्रस्तुत गरेको पाइयो। सबैले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेका छन्। विशेषत धीरज थापा मगरले निभाएको चरित्र, कान्छो दाई र बिन्दु बीएमको सुरबिना कार्कीको यो भूमिका परिपक्व देखिन्छ। प्रकाश संयोजन तथा ध्वनि संयोजन पनि उत्कृष्ट छ। केही पात्रहरूको चरित्र अनुसार वेशभूषामा ध्यान नदिएको पाइन्छ। सर्वनाममा मानसिक अस्पताल शीर्षकमा यो खबर आजका पत्र पत्रिकाले छापेका छन्। हाम्रो समाजमा मानसिक रोग लागिसकेपछि ऊ सकियो, उसको जीवन सकियो भन्ने खालका एउटा कुरा गर्ने चलन छ, तर त्यसो होइन। मानसिक रोगीको पनि उपचार सम्भव छ भनेर यो नाटकले सकारात्मक सोचाइ र विकास गर्न खोजेको छ। अनि मानसिक सन्तुलन भएका मानिसलाई घर परिवारको पनि आवश्यकता पर्छ, सहयोग दिनुपर्छ भनेर यो नाटकले देखाउन खोजेको कुरा हामीले फल्सामा प्रस्तुत गर्यौं। अब अर्को खबर छ मसँग, विद्यालय तहमा नयाँ पाठ्यक्रम नेपाली माध्यमलाई प्राथमिकता शीर्षकमा छापिएको खबर छ मसँग। सरकारले आउँदो शैक्षिक सत्रदेखि लागू हुने विद्यालय तहको पाठ्यक्रममा नेपाली भाषालाई पठन पाठनको माध्यम भाषा बनाउन जोड़ दिएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि बाह्रको पाठ्यक्रम कार्यान्वयनका लागि सरकारवालालाई सार्वजनिक सूचना निकालेर अपील गरेको छ। सरकारले गएको भदौमा स्वीकृत गरेको पाठ्यक्रमको प्रारूपमा मातृभाषा, स्थानीय पाठ्यक्रम र नेपाली माध्यम भाषामा जोड़ दिइएको छ। कक्षा एघार र बाह्रमा नेपाली र अंग्रेजी दुवै माध्यम भाषा हुनेछन्। सामाजिक अध्ययन, मानव मूल्य, चारित्रिक शिक्षा, नेपाली कला संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठन पाठनका लागि माध्यम भाषा नेपाली हुनेछ पाठ्यक्रममा भनिएको छ। यसले निजी विद्यालय र अंग्रेजी माध्यममा पठन पाठन गराउँदै आएका सामुदायिक विद्यालय समेत प्रभावित हुनेछन्। यसअघि कक्षा एकदेखि नै शिक्षण भाषा नेपाली वा अंग्रेजी दुवै हुने व्यवस्था थियो। अंग्रेजी सिक्न जान्नका लागि कक्षा एकदेखि बाह्रसम्म नै अनिवार्य विषयका रूपमा राखिएको छ। केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले भन्नुभयो, अंग्रेजी माध्यमले विद्यार्थीले नबुझ्ने समस्या रहेको पाइयो। मातृभाषा वा समाजमा बोलीचालीमा रहेको भाषा नै विद्यार्थीले राम्रोसँग सिक्न सक्छन् भन्ने निष्कर्षमा पुगेका हौं। कक्षा चारदेखि दशसम्म अंग्रेजी, गणित र विज्ञान बाहेकका विषयको माध्यम भाषा नेपाली बनाउन लागेको छ। केन्द्रले अन्तर्राष्ट्रिय अभ्यास, विज्ञहरूको सुझाव र विभिन्न अध्ययनका आधारमा नेपाली भाषालाई शिक्षण भाषा बनाउन जोड़ दिएको दावी गरेको छ। कक्षा एकदेखि तीनमा नेपाली वा मातृभाषा र चारदेखि बाह्रमा गणित विज्ञान बाहेकका विषय नेपाली माध्यममा पढ़ाउनु पर्नेछ। नेपाली माध्यमलाई प्राथमिकता दिएको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। फेरि पनि शिक्षा के प्रसंग छ मसँग, सरकारले एसई परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने तयारी थालेको छ। झण्डै 5 लाख भन्दा धेरै विद्यार्थीको सहभागिता हुने यो परीक्षामा सबै केन्द्रमा हेल्थ डेस्क राख्ने तयारी भएको हो। डेस्क स्थापना गर्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेको थियो। शिक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर डेस्क राख्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आए वा रुगाखोकी लागेमा आइसोलेसनमा राख्ने व्यवस्था गर्न लागि जानकारी दिनुभयो। उहाँले भन्नुभएको छ, आइसोलेसनमा राखेर परीक्षा दिन लगाउनेछौ, आवश्यकता परे तत्काल अस्पताल लैजाने व्यवस्था पनि गरेका छौ। बोर्डले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेललाई परीक्षा तयारीको विषयमा जानकारी गराउँदा हेल्थ डेस्क राख्न अनुरोध गरेको थियो। मन्त्री पोखरेलले यो विषयमा तयारी भइरहेको जानकारी गराउनु भएको बोर्डले जनाएको छ। बोर्डले परीक्षा केन्द्रमा सेनिटाइजर राख्ने, केन्द्रको कक्षा कोठा लगायत सबै क्षेत्रमा सरसफाई गर्ने, परीक्षामा सहभागी विद्यार्थीलाई अनिवार्य रूपमा मास्कको प्रयोग गरेर परीक्षामा सहभागी हुन सूचना निकाल्ने तयारी पनि गरेको छ। कोरोना भाइरसको जोखिम बढेपछि यो सबैको तयारी भएको हो। सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्री सरह सुविधा र मर्यादा क्रम दिने भएको छ। नेपाली नागरिकलाई दिने यो सर्वोच्च पदकलाई नेपाल रत्न नाम दिइएको छ। नेपाल कानून आयोगले तयार पार्दै गरेको विभूषण सम्बन्धी मस्यौदा विधेयकमा यो मान पदवी पाउनेलाई सरकारले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने सबै खर्च दिने व्यवस्था पनि गरिएको छ। नेपाल रत्नबाट हरेक वर्ष एकजनालाई विभूषित गरिनेछ। त्यसबाट विभूषित हुनेले कूटनीतिक राहदानी नाम अघि नेपाल रत्न शब्द जोड्न निशुल्क हवाई यात्रा गर्न पाउने व्यवस्था पनि गरिएको छ। त्यसै गरी सरकारले प्रदान गर्ने भनी प्रस्ताव गरिएका मान पदवीमा दुईवटा थप गरिएको छ। थपिएका ती मान पदवीका नाम सगरमाथा सम्मान विभूषण र गौतम बुद्ध पदक राखिएको छ। यसअघि वर्षमा 20 जनालाई मात्र विभूषित गर्ने प्रस्ताव गरिएको थियो। सगरमाथा सम्मान विभूषण भने विदेशी राज्यका पदाधिकारीलाई दिने व्यवस्था गरिएको छ। यो सम्मान पाउनेको मंजूरी भए सम्मानार्थ नेपाली नागरिकता समेत दिन सक्ने प्रस्ताव विधेयकमा गरिएको छ। यो विभूषण पनि वर्षमा 1 जनालाई मात्र दिने प्रस्ताव गरिएको छ। अनि मान पदवीका लागि राष्ट्र गौरव, राष्ट्र दीप, जनसेवाश्री लगायत नाम दिएको छ। राष्ट्रिय जीवनको कुनै क्षेत्रमा असाधारण, अद्वितीय, अतुलनीय योगदान पुर्याउनेलाई यी विभूषण दिइने मस्यौदामा उल्लेख गरिएको छ। सम्मान स्वरूप मान पदवी दिने परम्परालाई व्यवस्थित गर्न बनेको विभूषण सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा कानून आयोगले छलफल गरेको छ। देशका लागि अमूल्य योगदान पुर्याउने व्यक्तिलाई दिने भनिएको विभूषण हरेक वर्ष विवादित बन्दै आएकाले तिनलाई व्यवस्थित गर्न सरकारवालाले सुझाएका छन्। विभूषण, अलंकार, पदक नष्ट गर्नेलाई कसुर तथा सजायको व्यवस्था पनि गरेको छ। विभूषण सम्बन्धी कानून उल्लंघन गरे 3 महिनासम्म कैद र 30,000 रूपियाँसम्म जरिवानाको व्यवस्था पनि गरिएको खबर आजको नागरिक दैनिकले छापेको छ। भूकम्प गएको 5 वर्ष बित्न लाग्दा 5,000 भूकम्प प्रभावित अझै जोखिमयुक्त घरमा बसिरहेका पाइएको छ। ठूलो परिवार भएकाहरू एक कोठे घरमा नहटेपछि पुरानै चर्किएका घर मरमत सम्भार गरेर बसेका छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत पाएको 3 लाख रूपियाँले एक कोठे घर बनाएकाहरू प्राय यस्ता घरमा बस्न बाध्य छन्। चर्किएका घरलाई टालढुल गरेर बस्नेहरू छन्। प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले भन्नुभयो, यस्ता घरको संख्या झण्डै 5,000 रहेको अनुमान गरिएको छ। भूकम्प प्रभावितलाई भत्किन लागेका घरमा नबस्न बारम्बार जानकारी गराइएको पनि उहाँले बताउनु भएको छ। बस्नु आफ्नै लागि खतरा हो भन्ने कुरा स्थानीय सरकार मार्फत जानकारी गराएका छन्। उहाँले भन्नुभएको छ, निजी आवास बनाउन दिने अधिकार स्थानीय सरकारकै हो, उनीहरूको जिम्मामा हामीले छोडेका हौं। उहाँले भन्नुभयो, एउटै परिवारमा 5 जना भन्दा धेरै भएकाहरू एक कोठे घरमा नअटेपछि चर्केका घरमा बसिरहेका हुन्। उनीहरूले मापदण्ड पुर्याउन एक कोठे घर बनाए पनि पुरानै घरलाई लिपोत गरी बसेका छन्। वास्तविकता एकातिर र प्रक्रियामा जाने कुरा अर्कोतिर हुँदा समस्या भएको हो। नुवाकोट, बेलकोट, गढ़ी नगरपालिका 5 मा रहेको स्थानीय बासिन्दाको भूकम्पमा चर्किएको एउटा घरमा प्रभावितहरू बसिरहेका तस्विर सहित यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। काठमाडौँको सिनामंगलमा रहेको पविता देवी अर्यालको घरलाई हतियार सहितका केही अपरिचित व्यक्तिले घेरा हालेर जबरजस्ती भित्र प्रवेश गरे, बन्द कोठाको तालचा फोडे अनि खान तलासी लिन शुरू गरे। अर्याल अवरोधमा उत्रेपछि खानतलासी लिने प्रहरी कर्मचारी रहेको खुल्यो। बिना कारण प्रहरीको खानतलासीबाट आक्रोशित अर्यालले महानगरीय प्रहरी वृत्त गौशालामा फोन गर्नुभयो, तर गौशाला प्रहरीले खानतलासीका लागि कुनै पनि टोली नगएको जानकारी पाएपछि अर्याल झन आश्चर्यमा पर्नुभयो। घटनास्थल निरीक्षणका लागि गौशाला प्रहरी वृत्तबाट प्रहरीको टोली पुग्यो अनि पत्ता लाग्यो, खानतलासी लिने गौशाला वृत्तको नभई महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी रहेछन्। सिनामंगल गौशाला वृत्तको क्षेत्राधिकारभित्र पर्छ, तर स्वयम्भूका प्रहरी टोली खानतलासी लिन सिनामंगल कसरी पुग्यो? घटना रिपोर्टिङ हुँदै महानगरीय प्रहरी कार्यालय रानी पोखरी पुग्यो। अनुसन्धानका लागि कार्यालयले एसपी रेवती ढकालको नेतृत्वमा 5 जना प्रहरी टोली खटायो। टोलीले निष्कर्ष निकाल्यो, खानतलासीमा खटिएका प्रहरी टोली व्यक्तिगत स्वार्थबाट प्रेरित भई अर्यालको घरमा पुगेका थिए। उनीहरूले स्वयम्भू वृत्त प्रमुख डीएसपी लालध्वज सुवेदीलाई समेत गुमराहमा राखेका थिए। घटनामा संलग्न वृत्तका 303 प्रहरी जवानलाई कार्यवाही भइसकेको छ। प्रहरी वृत्त स्वरूप खुट्टेबाट खटिएको प्रहरी टोलीले थमेल क्षेत्रबाट 1 जना लुटेरालाई रंगेहात पक्राउ पनि गरेको छ। प्रहरीको पर्फर्मेन्स अडिट, डीएसपी सहित 65 प्रहरीलाई कार्यवाही शीर्षकमा यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। यो खबरसँगै मीडियामा आजलाई यति नै। हामी फेरि एउटा गीत सुन्छौ ज्ञानु राणाको स्वरमा रहेको, त्यसपछि आजको बजार लिएर आउँछौ।
नौ तारी मामै बसी हो नकी आजको बजार।
आजको बजारमा सबैभन्दा पहिला तरकारीको मूल्यकै बारेमा जानकारी गराउँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज निर्धारण गरेको थोक मूल्य बारे जानकारी गराउँदैछु। आज गोलभेडा किलोको 45 देखि 50 रूपियाँ छ, त्यसै गरी रातो आलु किलोको 29 देखि 31 रूपियाँ छ, सुकेको प्याज किलोको 70 देखि 72 रूपियाँ छ, गाजर किलोको 30 देखि 35 रूपियाँ छ, बन्दा 20 देखि 25 रूपियाँ, त्यसै गरी काउली स्थानीय 20 देखि 25 रूपियाँ छ भने मूला किलोको 10 देखि 15 रूपियाँ छ। मूला सबैभन्दा सस्तो छ थोक बजारमा। अहिले भान्टा 75 देखि 80 रूपियाँ थोक मूल्य छ, मटर कोसा 60 देखि 65 रूपियाँ छ, घिउ सिमी 95 देखि 100 रूपियाँ छ, करेला 150 देखि 160 रूपियाँ थोक मूल्य छ भने लौका किलोको 50 देखि 60 रूपियाँ छ, त्यसै गरी पाकेको फर्सी किलोको 45 देखि 50 रूपियाँ छ, हरियो फर्सी लाम्चोमा 20 देखि 25 रूपियाँ छ भने डल्लोमा 30 देखि 35 रूपियाँ छ, अनि भिन्डी 110 देखि 120 रूपियाँ थोक मूल्य छ, त्यसै गरी पिँडालु किलोको 45 देखि 50 रूपियाँ छ, इस्कुस किलोको 40 देखि 45 रूपियाँ छ, रायोको साग किलोको 15 देखि 20 रूपियाँ छ, पालुङ्गोको साग, चम्चुरको साग, तोरीको साग र मेथीको साग भने किलोको 25 देखि 30 रूपियाँ छ, हरियो प्याज 90 देखि 100 रूपियाँ थोक मूल्यमा कारोबार भइरहेको छ। अब अर्को खबर, एकै दिन 2200 रूपियाँले बढ़ेर हिजो सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो सुन तोलाको 80,500 रूपियाँमा कारोबार भयो, यो मूल्य अहिलेसम्मकै उच्च हो। गएको 12 गते तोलाको 80,300 रूपियाँमा पुगेको सुनको रेकर्ड तोड्दै हिजो नयाँ मूल्य कायम भएको थियो। कोरोना भाइरसको जोखिम बढ़ेका कारण विश्वका लगानीकर्ता अन्य क्षेत्रमा लगानी गर्न डराउँदै सुनमा आकर्षित भएका छन्। यसले सुनको माग बढ़न जाँदा भाव पनि बढ़ेको हो। सुनको भाव अझ बढ़न सक्ने अनुमान गरिएको छ। चाँदीको भाव पनि अहिले बढ़िरहेको छ। हिजो चाँदी 880 रूपियाँमा कारोबार भयो। यसैबीच नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपका रूपमा स्वीकार गर्ने कार्यविधि ल्याउने अन्तिम तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका अनुसार यो कार्यविधि आज सार्वजनिक गर्ने तयारी भएको छ। कार्यविधि कार्यान्वयनमा आएपछि सुनलाई पनि निक्षेपका रूपमा राख्न सकिनेछ। निक्षेप जस्तै ब्याज पनि पाइनेछ, तर गहनालाई सोझै निक्षेपका रूपमा स्वीकार्न सकिँदैन, त्यो झन्झटिलो हुनेछ। राष्ट्र बैंकका कार्यकारी निर्देशक देव ढकालले भन्नुभयो, गहनालाई पहिले पगालिन्छ अनि मात्र निक्षेपका रूपमा राख्न सकिनेछ। ग्राहकलाई निक्षेप सम्बन्धी करार गर्दा नै परिपक्व अवधिपछि सुन नै दिने वा सुनको मूल्य बराबरको भुक्तानी लिने भन्ने विकल्प रोज्न दिइने गरी कार्यविधि तयार भएको छ। तर यस्तो कार्यविधि भारतमा भने असफल भइसकेको छ। भारतकै नकल गर्दै राष्ट्र बैंकले समेत कार्यविधि ल्याउन लागेकाले केही बैंकहरूले आशंका व्यक्त गरेका छन्। एकै किसिमको संस्कृति र नागरिक रहेका देशमा गहनाप्रतिको सम्मान मोह भएकाले नेपालमा यसको सफलतालाई लिएर दुविधा देखिएको छ। अब अर्को खबर, हेटौँडा बजारमा बिक्री भइरहेको तरकारीमा धेरै मात्रामा विषादी रहेको पाइएको छ। भारतबाट आयात हुने भन्टा, करेला, सानो फर्सी लगायतका तरकारीमा धेरै विषादी पाइएको हो। बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास महाशाखाको अगुवाईमा गएको हप्ता हेटौँडाको तरकारीको नमूना संकलन गरी विषादी जाँचका लागि पठाइएको थियो। हेटौँडाको बस पार्क र खोपेगल लीको तरकारी बजारबाट संकलित तरकारी मध्ये भान्टा, करेला, सानो फर्सी र आलुमा धेरै मात्रामा हानिकारक विषादी पाइएको प्रयोगशालाका माटो विज्ञ गणेश यादवले जानकारी दिनुभयो। झण्डै एक दर्जन प्रकारका तरकारीको परीक्षण गरिएकोमा भान्टामा 80%, करेलामा 60%, फर्सीमा 52% विषादी पाइएको थियो। त्यसै गरी आलु र खुर्सानीमा पनि विषादीको मात्रा धेरै रहेको पाइएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार गोलभेडा, ब्रोकाउली लगायतका तरकारीमा भने विषादीको मात्रा केही मात्रै भेटिएको छ। 12 प्रकारका तरकारीको नमूना लिएकोमा सबैजसो तरकारीमा 30-45% विषादी भेटिएको यादवले बताउनुभयो। विषादी परीक्षण कार्यालयले त्यो रिपोर्ट प्रदेश मन्त्रालयमा पठाउनेछ। उपभोक्ता माझ पुगिरहेको तरकारीमा विषादीको मात्रा कति छ र कुन भेगबाट आएका तरकारीमा कस्ता प्रकारका विषादी प्रयोग भएका रहेछन् भन्ने जानकारीको लागि विषादी परीक्षण गरिएको मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख केशव खनालले जानकारी दिनुभयो। दाङमा प्याजको उत्पादन बढ़ाउनका लागि लसुन प्याज मिशन कार्यक्रम शुरू भएको छ। प्याजको उत्पादन बढ़ाउँदै किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका 4 पालिकामा लसुन र प्याज मिशन कार्यक्रम गरिएको हो। लसुन प्याज मिशन कार्यक्रम अन्तर्गत दाङमा पहिलो वर्ष झण्डै 27 भन्दा धेरै जमीनमा प्याजको व्यावसायिक खेती शुरू भएको छ। यो खबरसँगै आजको बजार आजलाई यति नै। उज्यालो सँगसँगै विभिन्न एफएम रेडियो र एकैसाथ प्रसारण भइरहेको उज्यालो फल्सामा अब आजका पाहुनाको पालो भएको छ। उज्यालो फल्सामा आज हाम्रा पाहुना नितिन गजुरेल हुनुहुन्छ। पूर्ण रूपमा समय सांगीतिक क्षेत्रलाई दिन्छु भनेर सक्रिय हुनुभएको छ। विराटनगरबाट काठमाडौँ आउनुभएको समयमा हाम्रो भेट भएको छ। स्वागत गरेँ मैले उज्यालो फल्सामा।
थ्याङ्क यू दिपाजी, धेरै धेरै धन्यवाद यहाँलाई।
सन्चै हुनुहुन्छ?
हजुर, एकदम ठिक छु, सन्चै छु।
2 भइसक्यो है तपाईँले यो साङ्गीतिक क्षेत्रमा सक्रिय हुनुभएको। त्यहाँ बीच बीचमा अलिकति पार्ट टाइम रूपमा काम गर्नुभयो, अहिले फेरि पूर्णकालीन काम गर्छु भनेर सबै आफ्नो काम छोडेर विराटनगरदेखि काठमाडौँ आउनुभएको छ।
एकदमै सही हो। मोटामोटी म साङ्गीतिक रूपले सक्रिय रूपले लागेको त 2 बढी नै भयो होला, तर गीत सङ्गीत चाहिँ म सानैदेखि जहिलेदेखि मलाई होस खुल्या छ र थाहा छ, मलाई अवेर भएको छु आफ्नो लाइफसँग, तहिलेदेखि गीत चाहिँ म गाउँदैछु।
के लाग्ने रहेछ पहिला आफूले गीत गाउँदै गर्दा? पहिला त शोकको लागि, रहरको लागि गाइयो?
कस्तो छ भनेदेखि, जस्तै कसैको अनुसरण अथवा अनुकरण गरेर मैले गीत र सङ्गीत सुरु गरे होइन, स्पोन्टेनियसली। यो मभित्र एउटा तपाईँको जन्मजात गुण हो, किनभने मेरो बुवा पनि राम्रो गीत गाउनुहुन्थ्यो, मेरो हजुरबा तबला बजाउनुहुन्थ्यो, घरमा त्यो माहौल थियो र सायद त्यो जिनमै त्यो गीत सङ्गीत आएको हुँदा मैले कसैलाई सुनेर, मूर्धन्य कलाकारहरूलाई सुनेर मैले धेरै कुरा सिकेको छु, तर गीत गाउने कहाँबाट आयो, भित्रैदेखि आएको छ यो चाहिँ नि मलाई
छोड्न सकिएको छैन,
सकिँदैन पनि।
अनि अघि हामीले कुराकानी गर्दा हजुरले भन्नुभएको थियो व्यवहारिक केही कुरामा अल्झिएको थिएँ, टाकन टुकल मिलाए, फेरि पूर्ण रूपमा चाहिँ साङ्गीतिक क्षेत्रमा फर्किएको छु भन्नुभयो है। यस्ता कुराले पनि असर गर्ने रहेछ है, आफ्नो चाहनालाई पूरा गर्नको लागि, अथवा भनौँ न तपाईँलाई त साङ्गीतिक क्षेत्रमै स्थापित हुन्छु भन्ने एउटा जुन हुन्छ नि।
एकदमै हो, थियो पनि छ पनि र सायद रहिरहनेछ। र व्यवहारले मान्छेलाई के हुन्छ भने केही क्षणको लागि डाइभर्ट गर्न सक्छ, तर तपाईँभित्र त्यो इन्स्टिङ्क्ट भन्छ नि, एउटा जस्तै टाइगरमा किलर इन्स्टिङ्क्ट हुन्छ क्या, नभए त बाघ बाघ हुँदैन नि त, त्यो इन्स्टिङ्क्ट जुन म भित्र छ त्यो इन्स्टिङ्क्ट चाहिँ डाइभर्ट हुन सक्दैन क्या, र सकेन पनि, जसको परिणामस्वरूप आज म तपाईँसँग गफ गर्दैछु गीत सङ्गीतको विषयलाई लिएर। होइन, व्यवहार थिए आफ्ना हुन्छन् पनि, आज पनि मसँग व्यवहार छ, हिजो पनि थियो र भोलि पनि हुन्छ, व्यवहारले मलाई कहिले पनि नछोड्ने रहेछ, अथवा सायद कसैलाई पनि छोड्दैन होला भने मैले आफ्नो चिजलाई पनि यो सँगसँगै निरन्तरता दिन सक्नुपर्छ र दिनुपर्छ भन्ने मेरो मान्यता अनुसार म लागिरहेको छु अहिले। यो बिचबिचमा मैले धेरैपटक गीतहरू युट्युबमा मेरा निस्किँदै आइरहेको, अस्ति भर्खर भ्यालेन्टाइन डेमा मैले रिलिज गरेको छु, होइन, सबैभन्दा बढी गीतहरू मैले सायद त्यही कन्टिन्युटी नदिएको भए म दसवटा पाँचवटामै सीमित हुन्छु।
मैले यहाँ जान्न खोजेको चाहिँ जस्तै हाम्रो व्यवहारको कुरा आयो नि, होइन, तपाईँ हामी जस्ता धेरै हुनुहुन्छ जसले चाहिँ साङ्गीतिक क्षेत्रमा रमाउन खोज्नुहुन्छ, जम्न खोज्नुहुन्छ तर सकिरहनु भएको छैन, अनेक कारण हुन्छ नि, आर्थिक कुराहरू हुन्छन्, सामाजिक कुरा हुन्छन्, सांस्कृतिक कुरा हुन्छन्, होइन, ती परिबन्धले चाहिँ कसरी असर गर्ने रहेछ भन्ने कुरा मात्रै जोड्न खोजेको।
एकदमै, त्यसले चाहिँ तपाईँको स्पिडलाई कम गर्न सक्छ, किनभने जस्तै मेरै स्पिडलाई कम गर्यो, मैले म पूर्णकालीन म फुल टाइम यसमा लाग्न सकिनँ, के व्यवहारहरू मेरा थिए, होइन, मेरो बुवा चाहिँ लामो समयसम्म 35 वर्षसम्म बिरामी रहनुभयो, होइन, उहाँलाई फोक्सोको मुखबाट ब्लिडिङ हुन्थ्यो, होइन, अनि फोक्सोको संक्रमण थियो, त्यो ब्रोङ्की एक्टेसिस भन्थ्यो डक्टरले, कहाँ भेलोर लिएर गयो, कता लिएर गयो, इन्डिया चारैतिर काठमाडौँ, होइन, लास्टमा उहाँ ब्रेन ह्यामरेज भएर बित्नुभयो। 35 वर्षसम्म कन्टिन्युस एउटा गार्जियन चाहिँ बिरामी देख्दा, होइन, त्यो मेन्टल स्ट्याटस चाहिँ त्यतिकै खलबलिनु चाहिँ एउटा स्वाभाविकै हो, होइन, ती यावत कुराहरू थिए मेरो जिन्दगीमा, धेरै सङ्घर्ष र धेरै उपचार, अहिले अलिक नर्मलाइज भएको छु म, होइन, र एउटा खाना लाउने अवस्थामा पुगेको हुँदा अब मन त अमिलो भइरहेको थियो पहिलेदेखि गीत सङ्गीतको कारणले गर्दा यसलाई अझै ग्रोथ दिन नसक्दा, ल है अब जे पर्ला पर्ला अब आफ्नो लागि आफ्नो गीत सङ्गीतको लागि पनि मैले के गर्नुपर्छ, आफ्नो चाहना त आफूभित्रै मरेर जाने भयो भनेर म चाहिँ अहिले पूर्ण रूपले लाग्न है तत्पर भएर लागेको छु।
समय जतिसुकै होस्, समय
जतिसुकै होस्,
आफ्नो इच्छा र चाहनालाई
मर्न दिनु भएन।
हामी उज्यालो फल्सामा छौं। आज हाम्रा पाहुना गायक नितिन कचुरेल हुनुहुन्छ। 2 दशकभन्दा धेरै समय भइसक्यो उहाँ साङ्गीतिक क्षेत्रमा हुनुहुन्छ। आज हामी उहाँसँग बसेर दुःख सुखका बात मार्दैछौ, कुराकानी गर्दै गरौंला है। एउटा गीत सुनौ।
मेरो अब आउने गीत जाने वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी र गीतकार प्रमोद ढुङ्गानाको शब्द रचनामा एरेन्ज भइसकेको छ, होइन, 5-6 दिनपछि हामी भोकलको कार्यक्रम गर्छौ। दुई लाइनमा गजलको धरको आँखैमा रातो टेकन धरैमा रातै लगाएको सारै सुहाएको यौवन की धनी माया की खानी कोपिला बाट भर्खर टेके की स्वर्गै बाट हो कि धरती टेके की सुन्दरता को यस्तो नमूना फेरि भेट होला कहाँ भनाना रूपसी अप्सरा सिंगै बसंत को लाली छ झस्के रहे रे हो धन्न उनको सिउँदो खाली छ नारायण धन्न उनको सिउँदो खाली छ यस्तै
रमाइलो गीत रहेछ
धन्न सिउँदो खाली
रहेछ। अनि पहिला रेडियो नेपालमा गीत सङ्गीतमै एकदमै रुचि भएर तपाईँ आबद्ध पनि हुनुभयो, होइन, कन्ट्याक्टमा बसेर गीत गाउन थाल्नुभयो, त्यति बेलाको कुरा सम्झौ न।
त्यतिखेर अब बिहानै खाना खाइन्थ्यो,
जस्तै तपाईँको जन्म सिराहामा भयो, त्यहाँबाट पढाइको लागि उच्च शिक्षाको लागि विराटनगर आउनुभयो, अनि पहिलो गीत रेकर्ड कहाँ भयो, होइन, पहिला त स्कुलमा त साङ्गीतिक कार्यक्रम हुँदा गीत गाउनुहुन्थ्यो होला, कक्षा कोठामा गाएर सबैलाई सुनाउनुहुन्थ्यो होला, अनि रेडियो नेपालसँगको यात्रा कसरी रह्यो?
एकदमै राम्रो। त्यतिखेर तपाईँको अब जुन मेरो गुरु मेरो मार्गदर्शक हुनुहुन्छ वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझी र वरिष्ठ गायक रामा मण्डल जसको स्वर सुनेर मैले धेरै कुरो सिकेको छु। हामी स्कुल पढ्दा दाईको गीत आउँथ्यो, त्यही गीतहरू सुन्दै सिक्दै 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 गएर पछि रेडियो नेपालमा काठमाडौँ आइसकेपछि भूपेन्द्र दाईसँग भेट्ने मैले मौका पाएँ र उहाँलाई
भेट्न भनेर आउनुभयो कि अरू
म गीत सङ्गीतमा लाग्छु भनेर आएँ, होइन, आइसकेपछि अब विराटनगरको एउटा वरिष्ठसँग त्यतिखेरको एकदम जल्दो बल्दो सङ्गीतकार भनिसकेपछि मलाई भेट्न इच्छा पनि लागेर अनि म उहाँको ठेगाना सोध्दै पुगेँ।
सजिलै पाइयो भेट्न?
सजिलै पाइयो उहाँलाई भेट्न. वास्तवमा जति ठुलो उहाँको नाम छ त्यतिकै उहाँको हृदय ठुलो छ. एकदमै सरल हुनुहुन्छ होइन, र उहाँकै कारणले आज जे जति र जुन अवस्थामा छु उहाँकै आशीर्वाद माया र प्रेमले म छु होइन. उहाँले मलाई बेला बेला भने गर्नु तैँले यहीँ बस्नुपर्छ, ठिक छ, समस्या सबैसँग छ, तँमा खुबी छ, यहाँ कन्टिन्यू. तर त्यसको बावजुद पनि मैले सकिनँ होइन, अहिले उहाँकै साथ सहयोग मसँग धेरै छ. अनि त्यस्तैमा राष्ट्रिय गीत कम्पिटिसन अधिराज्यव्यापी भइरहेको थियो, अनि प्रमोद ढुङ्गानाजीको शब्द रचना र भूपेन दाईको सङ्गीतमा मैले चाहिँ टप फाइभमा त्यो गीत सेलेक्सन भएर फ्रीमा रेकर्डिङ गर्ने मौका पाएको थिएँ. मेरो पहिलो गीत चाहिँ म जन्मेको देश खेली हुर्केको देश म भन्दा प्यारो छ मलाई मेरो देश, मेरो पहिलो रेकर्डेड गीत थियो.
यो गीत त चर्चामा पनि आयो जस्तो लाग्छ.
एकदमै एकदमै, त्यो चाहिँ त्यतिखेर एउटा संयोग कस्तो रह्यो.
कति साल थियो यो गीत रेकर्ड हुँदा?
त्यही 56 सालतिरको गीत थियो यो.
अहिले थोरै गुनगुनाउन सकिन्छ?
एकदमै सकिन्छ. म जन्मेको देश खेली हुर्केको देश म जन्मेको देश खेली हुर्केको देश म भन्दा प्यारो छ मलाई मेरो देश मेरो देश मेरो देश हो मेरो देश मेरो देश.
यो गीत त हामीले रेडियो नेपालमा सानो छँदा धेरै सुनेको, बिहानी समयमा राष्ट्रिय गीत धेरै बज्थ्यो रेडियो नेपालमा, त्यति बेला यो गीत पनि धेरै दोहोरिन्थ्यो. कस्तो लाग्ने आफूले गीत रेकर्ड गराएको रेडियोमा बजिरहँदा? हुन त तपाईँलाई व्यवहारले धेरै थिच्यो होइन?
एकदमै रमाइलो. त्यो त अब एउटा सिङ्गरको लागि होइन, जस्तै अहिले म तपाईँसँग बसेर रेडियोमा यसरी गुनगुनाउने मौका पाउँदा पनि र श्रोताहरूले जुन सुनिराख्नु भएको छ त्यो सुन्दै गर्दाखेरि म कल्पना गर्दै पनि रोमाञ्चित भइरहेको छु क्या. मैले एउटा कलाकारलाई अब जीवनयापन गर्नलाई तपाईँको सर्टेन पैसा चाहिन्छ होइन, धन सम्पत्ति चाहिएला, ती त आफ्नो ठाउँमा छँदैछन् किन बाँच्नु त पर्यो, त्यो सर्भाइभलको लागि हो, एकदम आधारभूत आधार. त्योभन्दा पनि बढी एउटा कलाकारको लागि कस्तो हुन्छ भने जसरी तपाईँले अहिले मेरो विषयमा खोदलेर कुरो गरिराख्नु भएको छ, श्रोता समक्ष पुर्याइदिइराख्नु भएको छ होइन, मलाई गीत गाउने मौका दिइराख्नु भएको छ, श्रोताहरूले पनि मेरो सुनिदिइराख्नु भएको छ, त्यो जति खुसीको कुरो छैन त्यो पैसाले पनि किनेर पाउन जाने सकिँदैन.
सन्तोष सबैभन्दा
एकदमै सबभन्दा ठुलो कुरो हो यो.
अनि बुबा हजुरको सरकारी जागिरे, छोरालाई पनि सरकारी जागिरतिर अलिक गर्दियो हुन्थ्यो भन्ने खालको चाह थियो कि बुबाको, कि आफू पनि गीत राम्रो गाउने अनि त्यो चाह छोराले पुरा गरिदिए हुन्थ्यो भन्ने खालको थियो?
मेरो बुवाको कस्तो थियो भने आफू पनि गीत राम्रो गाउने हुँदा उहाँले नै मलाई प्रेरणा दिइराख्नुहुन्थ्यो गीत गाउनलाई, गाउनुपर्छ किनभने तँलाई भगवान्ले स्वर दियो, सबैलाई दिँदैन, स्वर भन्ने चिज भगवान्ले दिएको हुनुपर्छ. सिकेर नलेज हासिल गर्न सकिन्छ, एक्सपर्टाइज गेन गर्न सकिन्छ,
निखार्न सकिन्छ.
तर त्यो स्पेसल जुन स्पेसियालिटी चाहिँ त्यो सिकेर नै जन्मजातै आउने चिज हो यो कला. अनि त्यसले गर्दाखेरि यसलाई तँले गायक चाहिँ बन्नै पर्छ, र साथसाथै अब गायक मात्रै बनेर पनि अब त्यतिखेरको अवस्था अलिक गाह्रो पनि थियो नि त, गीत सङ्गीतको त्यस्तो थिएन.
तर तपाईँले गीत गाउँदा त रेडियो नेपालले तपाईँले पारिश्रमिक त दिन्थ्यो नि त होइन?
एकदमै दिन्थ्यो, तर त्यो पारिश्रमिक तपाईँको एकदमै यस्तो न्यून हुन्थ्यो, त्यसले त्यसमा चाहिँ बाँच्न सक्ने आवश्यकताहरू धेरै हुन्थ्यो, त्यो चाहिँ चिया र खाजासम्म यसो भ्याउनेसम्मको हुन्थ्यो होइन. त्यसले गर्दाखेरि उहाँको चाहना थियो गायक बनोस् होइन, र साथसाथै कुनै अर्को पनि काम गरौँ जसले गर्दा भात खानालाई मुस्किल नहोस् भन्ने पनि उहाँको चाहना थियो, जुन उहाँको बुझाइ र भगाइ थियो कि.
बाबाको राम्रो सहयोग पाउनुभयो,
एकदमै सहयोग सपोर्ट मैले पाएको गीत सङ्गीतमा.
पहिलो कमाई चाहिँ के गर्नुभयो?
मैले तपाईँको पहिलोचोटि वास्तवमा गीत रेकर्ड भन्दा पनि मैले एउटा कम्पिटिसन अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता नारायण गोपाल सङ्गीत कोषले गराएको थियो, त्यतिखेर चाहिँ दोस्रो प्रतियोगिताको म नेपालमा तेस्रो स्थान मैले हासिल गरेको थिएँ. त्यसबाट मैले त्यतिखेर कति 7,000 रुपियाँ जति बोकेर पाएको थिएँ, त्यसबाट मैले हार्मोनियम किनेको थिएँ कि.
7,000
खर्च भएन, मैले मेरो गुरुजनहरूको लागि केही उपहारहरू पनि मैले लिएर गएँ, साथीभाइसँग बसेर यसो रमाइलो गरियो होइन, र मैले हार्मोनियम किनेको. त्यो हार्मोनियम अहिले अझै मसँग छ, त्यसैमा म
56 सालतिरको कुरा हो यो पनि.
एकदमै हो, त्यतिखेरको कुरो हो.
56 सालको 7,000 त धेरै नै भयो नि.
धेरै थियो हो, सही कुरो. त्यतिखेर एउटा पत्रिकामा हाम्रो फोटो छापिया थियो, त्यो हिँड्दै गर्दा मैले सुन्दारामा भेटेको थिएँ, त्यो मेरो लागि एकदम प्रिसियस थियो, अझै मसँग छ.
सबैभन्दा सुन्दर
एकदम
उपहार है.
उपहार
फेरि गीत सुनौँ अरू केही?
एकदमै तपाईँले भन्नुहुन्छ भने म त तयार छु।
आज कुराकानी सँगसँगै साङ्गीतिक माहौलै भनौँ न, कुन सुनाउनुहुन्छ?
मेरो आफ्नै, म आफू गीत पनि लेख्छु, सङ्गीत पनि भर्छु यसो होइन। मेरो आफ्नै गीत छ अर्को, नेक्स्ट भूपेन दाईको बाहेक पनि एउटा छ, त्यही म हो। तिम्रो नसा भुलाउनलाई मैले रक्सीको नसा लिएँ, तिम्रो नसा भुलाउनलाई मैले रक्सीको नसा लिएँ, जब रक्सी मैले पिएँ झन् तिम्रो नसा पोजिएँ, हो जब रक्सी मैले पिएँ झन् तिम्रो नसा पोजिएँ, तिम्रो नसा भुलाउनलाई मैले रक्सीको नसा लिएँ।
आधुनिक पप
हजुर, म तपाईँको एउटा कलाकार भर्सेटाइल हुनुपर्छ होइन, अब मलाई अलिअलि सामान्य सङ्गीतको नलेज पनि छ, त्यसले गर्दा म बढी जसो फिल्मी बेसको गीतहरू गाउँछु। नेपाली फिल्ममा मैले गाई पनि सकेको छु, हिन्दी फिल्ममा पनि गाएको छु मैले होइन, मैथिली फिल्ममा पनि गीत गाएको छु। बढी जसो इन्ट्रेस्ट मेरो एक्सपर्टाइज होइन, फिल्मी गीत हो, मलाई मन रुचि पनि त्यस्तै लाग्छ। तर फिल्ममा पनि सबै किसिमका हुन्छन् नि त होइन, केही मधोस गीतहरू हुन्छन्, केही प्रेमिल गीतहरू हुन्छन् होइन, केही भावपूर्ण हुन्छन्, त्यसले सबै किसिमको गीत गाउने प्रयास चाहिँ म गर्छु।
तपाईँलाई मनपर्ने चाहिँ कुन विधा?
मलाई मनपर्ने चाहिँ तपाईँको सेन्टिमेन्टल, भावपूर्ण सेन्टिमेन्टल गीतहरू बढी मलाई मनपर्छ, जसको अर्थ होस्।
मैले यहाँले गाइरहेको गीत पनि सुनेको थिएँ, रामा मण्डलज्यूले गाउनु भएको।
अच्छा, हो हो, मेरो गुरु उहाँ होइन, रामा दाईले गाउनुभयो, जुन म सुन्दै भूपेन दाईको चर्चित गीत हो गोपीकृष्ण फिल्मको, त्यो नेपाली तारामा पनि मैले गाएको थिएँ क्या। तिमी बिना जीवन हे 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 हो, हो कहाँ छो कहाँ यहाँ छु यहाँ, तिम्रो यादमा तिमी बिना जीवन मेरो जिउँदो लास जस्तै, सास फेर्न पाउँदा पनि निसासिए जस्तै, कहाँ छौ कहाँ, कहाँ छौ कहाँ यहाँ छु यहाँ तिम्रो यादमा।
निकै मिठो गीत, यो गीत नसुने कमै हुनुहुन्छ,
एकदमै कमै हुनुहुन्छ। यस्तै यस्तै गीत उहाँहरू गीत सुन्दै सिक्दैमा आएको छु।
एउटा चेलालाई, एउटा सङ्गीतको पारखीलाई, एउटा अगाडि बढ्नको लागि, सफल हुनको लागि गुरु पनि त्यही अनुसार हुनुपर्छ।
एकदमै हुनुपर्छ, एकदमै हुनुपर्छ। गुरु बिनाको जीवनको त कल्पना गर्न सकिँदैन होइन। जस्तै आजकल युट्युबहरू आएका छन्, अनेक आएका छन्, तर जतिसुकै भए तापनि तपाईँ कोही न कोही एउटा एक्सपर्टको सान्निध्यमा बसेर उहाँहरूसँग केही चिज सिक्न नसक्नुभयो भने चाहिँ अलिक त्यसलाई प्र्याक्टिकली इम्प्लिमेन्ट गर्नको लागि अलिक गाह्रो हुन्छ क्या। उहाँहरूले बताइदिनुहुन्छ, जस्तै भूपेन दाईले मलाई बताउनुहुन्छ, रामा दाईसँग त मैले अब सानैमा उहाँको गीत सुन्दै आए तापनि पछिल्लो समय विराटनगर बस्दा, उहाँ पनि अहिले विराटनगरै फर्किनु भएको छ, विराटनगरमा प्रत्येक कन्सर्ट, कुनै त्यस्तो कन्सर्ट छैन प्रदेश नम्बर एकको अथवा प्रदेश नम्बर दुईको म्याक्सिमम् जसमा म र रामा दाई सँगै हुन्छौँ, जहाँ रामा मण्डल छ भने नितिन गजुरेल पनि छ भन्दा
हुन्छ। हामी नमन गर्छौँ यहीँबाट ललितपुरको उज्यालोको स्टुडियोबाट उहाँलाई सम्झिन्छौँ।
एकदमै एकदमै, म त उहाँलाई यहीँबाट उहाँको चरण स्पर्श गरेर आशीर्वाद लिँदैछु।
विराटनगरमा स्काई एफएमबाट पनि फल्सा बजिरहेको छ यति बेला, सम्भवतः उहाँले सुन्नुहोला भन्ने हामी अपेक्षा पनि गर्छौँ।
धेरै धेरै धन्यवाद।
अब जीवनसाथीको कुरा गरौँ अलिकति।
हजुर,
जीवनसाथी तपाईँको क्याम्पस प्रमुख,
क्याम्पस प्रमुख हुनुहुन्छ हजुर,
साथ सहयोग भइ नै हाल्यो
एकदमै छ।
जुन अघि हामीले व्यवहारका कुरा गर्यौं होइन, त्यो व्यवहारमा पनि जीवन सङ्गिनीको भूमिका चाहिँ महत्वपूर्ण रह्यो, रहिरहेको पनि छ। के रहेछ आफू चाहिँ साङ्गीतिक क्षेत्रमा रुचि राख्ने? तपाईँले पछिल्लो समय त कलेज पनि खोल्नुभयो विराटनगरमै।
कलेजमै म तपाईँको वान अफ द टप मोस्ट कलेजहरूमा पर्छ लर्ड बुद्ध कलेज, म त्यहाँको चेयरम्यान नै भएर नम्बर एक पोजिसनमा बसेर कलेज ह्यान्डल गरेँ होइन। मोटामोटी सात वर्ष त म चेयरम्यान भएकै भयो, सेयर होल्डर म पहिलेदेखि थिएँ होइन। 2200-2500 विद्यार्थी पनि छन्। प्ले ग्रुपदेखि पोस्ट ग्रेजुएटसम्म काठमाडौँ बाहिर भएको एकमात्र शिक्षण संस्था लर्ड बुद्ध कलेज हो। अब अहिले मैले आफ्नो कार्यभार चाहिँ अब मेरो सकियो पनि र मैले आफ्नो कार्यभार अन्य साथीहरूलाई सुम्पेर ल अब म चाहिँ मैले गर्नु जति गरेँ यहाँसम्म ल्याएँ, अब तपाईँहरूले गर्नुहोस्, बाँकी मलाई मेरो आफ्नो इच्छा आकाङ्क्षा पुरा गर्नलाई पनि अनुमति दिएर साथ सहयोग गरिदिनुहोस् भने चाहिँ उहाँहरूले पनि हुन्छ भनेर मलाई सहयोग गरेर।
भाउजू पूर्वाञ्चल विश्वविद्यालयको प्रमुख हुनुहुन्छ,
म्यानेजमेन्ट क्याम्पस प्रमुख हुनुहुन्छ।
अनि यो चाहिँ तालमेल चाहिँ मिल्छ, जस्तै उहाँ प्रमुख भइसकेपछि होइन अब सबै कुरा गीत संगीत मात्रै पनि होइन, रुचि मात्रै पनि होइन, इच्छा मात्रै पनि होइन, अरू व्यवहारका कुरा पनि हुन्छन् भन्ने कुरा केही हुन्छ कि होइन? ठिक छ, यत्रो समय तपाईँले आफ्नो योगदान दिनुभयो होइन क्याम्पसमा, अब तपाईँ जानुहोस् भन्नुभयो उहाँले।
एकदमै सहमतिमै होइन, किनभने उसलाई पनि के छ भनेदेखि जुन मभित्र एउटा गुण छ, खुबी छ, त्यो चाहिँ अझै परिष्कृत भएर जाओस्, अझै प्रुभ्ड भएर जाओस्, अझै चाहिँ पपुलर भएर जाओस् भन्ने एउटा चाहना छ क्या, होइन? त्यसले गर्दाखेरि उहाँबाट पनि मलाई राम्रै सपोर्ट र म सरसल्लाह गरेर आएको हुँ, त्यस्तो कन्फ्लिक्ट छैन,
अनुमति पाएर,
एकदमै अनुमति पाएर आएको।
अबको बसाइ काठमाडौँमै,
एकदमै काठमाडौँमै हुन्छ मेरो बसाइ। अब
भाउजू पनि यति आउनुहुन्छ कि?
उहाँको आउन मिल्दैन,
अवकाश पाएपछि,
अवकाश पाएपछि जाने आउने क्रम त हाम्रो
भइरहन्छ। बाबु हुनुहुन्छ एकजना, हुर्किसक्नुभयो, सबै कुरालाई हुर्काएर व्यवहार मिलाएर फेरि पूर्णकालीन रूपमा साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएको छ है। पक्कै पनि हामी आशा गर्छौँ तपाईँको जुन यो इच्छा छ, जुन चाहना छ, त्यो प्राप्त हुनेछ।
तपाईँहरूको माया प्रेम र श्रोताहरूको माया भयो भने अवश्य पूरा हुन्छ, किनभने कन्टिन्युटी सबभन्दा ठुलो कुरो हो। अब गर्दै जाउँ, मेरो काम गर्ने हो, गर्दै जाँदा के हुन्छ हुँदैन मैले त्यो रिजल्ट हेरेकै छैन अहिलेसम्म,
त्यो हेर्ने कुरा पनि होइन, पहिला काम गर्दै जाने, फला आउँछ ना आउँछ,
एक्ज्याक्टली
एक दिन पक्कै पनि आउला,
आए आउँछ नआए आउँदैन, मेरो कर्म जे हो, म जेको लागि जन्मेको त्यो चिज म चाहिँ गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ, म गर्दै नै जान्छु।
अहिले पनि सिकिरहनु भएको छ सङ्गीत तपाईँले?
एकदमै, अहिले पनि म प्रत्येक पल सङ्गीत भन्छ, कुनै पनि सिकायो भनेको कग्निटिभ प्रोसेस हो भने कहिले सकिँदैन क्या, यो निरन्तरता कुनै न कुनै रूपमा, जस्तै नयाँ साथीभाइहरू पनि आइराख्नु भएको हुन्छ, म सबैको गीतहरू सुन्ने गर्छु प्रायः, र सबैबाट केही न केही म सिकिरहेको हुन्छु,
अझै जोस थपिँदै
जान्छ, अझै दिग्ग लाग्नुको साटो अझै ममा इनर्जी आउँदैछ, गीत सङ्गीतमा केही गर्नुपर्छ भने डे बाई डे सायद त्यही इनर्जी आएर मैले जाने जागिर छोडेर आफ्नो इस्टाब्लिसमेन्टलाई त्यागेर म आएको छु, फेरि जिरोबाट सुरु गर्दैछु नि त म।
हो, त्यो हिम्मत चाहिँ कसरी गर्न सक्नुभयो भन्ने प्रश्न हो क्या मेरो चाहिँ, स्थापित भइसकेको एउटा क्षेत्रमा होइन, सबै कुरा मिलिसकेको, फेरि होइन म त अर्कै क्षेत्रमा जान्छु, अब 40 वर्ष हुनुभयो तपाईँ,
एकदमै सही
है, फेरि म पुरानै क्षेत्रमा जान्छु, म फेरि सङ्घर्ष गर्छु भन्न त गाह्रो छ नि, त्यो निर्णय लिन त
एकदमै गाह्रो छ होइन, सोच्दाखेरि गाह्रो छ, तर मलाई त्यति यो निर्णय लिन त्यति गाह्रो किन भएन भने म सुसुप्त रूपले मूल त मेरो सङ्गीतै थियो नि त हिजोको दिनमा पनि, तर केही कारणवश त्यसमा अलिक धुलो जमेको मात्र थियो क्या, त्यो धुलो सफा गर्ने बित्तिकै म चाहिँ फेरि गाएकै हो नि त।
तैपनि परिवार यता छ, परिवारको माया हेरचाह, आफू स्थापित भइसकेको, नियमित कमाइ हुने बाटो छ भन्ने कुरा पनि त जोडिन्छ नि जीवनमा, त
एकदमै सही कुरो भनौँ। म ती व्यक्तिहरूलाई सम्झिन्छु जो चाहिने दशकौँसम्म एउटा रोजीरोटीको लागि हाम्रै दाजुभाइ चाहिँ बाहिर गएर बस्नुहुन्छ, आफ्नो छोराछोरी जन्मेका हुन्छन्, कतिखेर ठुलो हुन्छन् उनीहरू आउँदाखेरि होइन, भने उनीहरू रोजीरोटीको लागि विदेश गएर, म त विराटनगर जानलाई के छ र, प्लेन चढेर गयो भने अथवा माइक्रो चढेर बिहान गयो बेलुका पुगिहाल्छु होइन, त्यसले गर्दाखेरि उहाँहरू जब त्यति दुःख आफ्नो परिवारको भरण पोषण गर्नको लागि त्यति दुःख गरिराख्नु भएको छ भनेदेखि मैले पनि सोध्छु, म पनि बाहिर छु, म विदेशमा कमाउन गइरहेको छु, तर म नजिकको विदेशमा छु, स्वदेशी विदेशभित्र छु म, भने म त आफूले चाहेको बेला जान सक्छु, भने मैले आफ्नो यो चिजलाई निरन्तरता दिन नसक्नु कुनै पनि कारण देखाएर चाहिँ त्यसबाट पन्चिनु भनेको त्यो एक्सक्युज लिनुभयो जस्तो लाग्यो क्या मलाई। त्यसैले इतिहास भनेको कतिले मलाई पागल पनि भन्छन्, अहिले कतिले कराउँछन् किन त्यस्तो गरेको
भनेर
भन्छन् सँगै जाने, तर के छ तपाईँ इतिहास केलाएर हेर्नुभयो भने ठुला ठुला इतिहास जति पनि रचिएका छन् ती पागल मानसिकता भएको मान्छेबाट मात्र रचिएको छ अहिलेसम्म, सत्य र नर्मल लाइफ बिताउँछु भन्ने एउटा कहिले पनि आएसम्म इतिहासको अपेक्षा गर्दा पनि नगर्नुहोस् र त्यो रचिएको पनि छैन। ट्र्याकमा हिँड्यो भने नर्मल लाइफ भात खा बिहान फेरि अफिस गयो आयो इट्स ओके, केही फरक पर्दैन, तर म ट्र्याकभन्दा बाहिर छु ओभियसली, म मेरो दुःख सुरु पनि भइसकेको छ होइन, तर मलाई त्यो चिजले बाट म विचलित चाहिँ हुन्न।
अहिले न किबोर्डमा कोठालेर बस्नुभएको छ कि घरै?
मेरो घर यहाँ छैन होइन, अहिले म नकिपुटमा तपाईँको ससुरालीमा बसिरहेको छु।
भनेको पकाउने ओर्नेको टन्टा चाहिँ छैन,
पकाउने ओर्नेको टन्टा छैन होइन ससुराल। तर म धेरै समय अब केही समय यसो नेटवर्कहरू मिलाउनु पर्यो नि त भनेर केही समयको लागि 10-15 दिन 20 दिनसम्मको लागि त्यहाँ, त्यसपछि म बाहिर कोठा खोज्दैछु। कोठा खोजेर म किनभने म फेरि अलिक स्वाभिमानी टाइपको मान्छे पनि परेँ, कलाकार एकदम त्यसैमा पनि स्वाभिमानी हुन्छ, त्यही भएर आफ्नो आफन्तमा धेरै बस्नु रिलेसनको कुरो आउँछ नि त,
सम्बन्ध बिग्रनु ज्वाइँलाई त्यति गाह्रो पनि नहोला,
त्यति गाह्रो पनि फेरि म एक मात्र ज्वाइँ हुँ,
ए
त्यसले गर्दा त्यति गाह्रो
हुँदैन
हुँदैन। तर नभए तापनि किन मैले रियाज गर्नुपर्ने हुन्छ, उहाँहरूको सुतिराख्ने समय हुनसक्छ, रियाज गर्दाखेरि ठुलो स्वरले चर्को स्वरले गर्नुपर्ने हुन्छ होइन, त्यो रियाजकै कारणले म पढाइको अवस्थामा कतिवटा डेरा चेन्ज गरेको छु विराटनगरमा, सिरो गोडेर रियाज गर्थेँ, सुन्छन् कि घरपट्टिले भनेर, एक महिनाभन्दा बढी बस्नै दिँदैनथे, कराए बिहान भनेर होइन, अब गीत गाइराख्नुपर्ने आफूलाई, अब त्यो कराउने उहाँहरूलाई डिस्टर्ब गर्न त होइन होइन, तर उहाँहरूलाई डिस्टर्ब हुनु स्वाभाविक पनि हो, मलाई पो रुचि छ त, मलाई रुचि छ भने मेरो कोलाहललाई उहाँले बर्दाश्त गर्नुपर्छ, मेरो सङ्गीतलाई उहाँले कोलाहलको रूप दिनुहुन्थ्यो, संज्ञा दिनुहुन्थ्यो, उहाँको बुझाइ त्यस्तो थियो होइन, त्यसले
रेडियोमा सुनेको मधुर स्वर र रियाज गर्दा त फरक पनि
एकदमै फरक हुन्छ, एकदम कम्प्लिटली फरक हुन्छ। गीत गाउँदाखेरि तपाईँले कहिले स्वर चेप्नुपर्ने हुन्छ, कहिले खोल्नुपर्ने हुन्छ, गीतको भावअनुसार आफूलाई बगाउनु पर्ने हुन्छ, तर रियाज गर्दाखेरि तपाईँले पूर्ण रूपले पुरा त्यो नोटमा चाहिँ खोलेर गर्नुपर्छ, त्यो लुकाएर गर्नु सकिँदैन, मिल्दैन।
हामी उज्यालो फल्सामा छौँ, हाम्रा आजका पाहुना नितिन गजुरीले हामीसँग हुनुहुन्छ। 2 दशकभन्दा धेरै भयो उहाँले गीत गाउन थाल्नुभएको, विराटनगरबाट फेरि काठमाडौँ आउनुभएको छ। सांगीतिक क्षेत्रलाई पूर्णकालीन समय दिन्छु र सांगीतिक क्षेत्रबाट स्थापित हुन्छु भनेर हामी धेरै धेरै शुभकामना दिन्छौँ यहाँलाई।
एकदमै धेरै धेरै धन्यवाद छ दिपाजी तपाईँलाई, होइन मलाई सम्झिनुभयो।
हामी जाँदा जाँदै हाम्रा पाहुनालाई मनपर्ने गीत पनि सुनाउँछौँ, कुन गीत बढी सुन्नुहुन्छ, कुन गीत बढी मनपर्छ?
मलाई चाहिँ मनपर्ने गीत भनेको नारायण गोपालले गाउनुभएको तिमी जुन रहरले ममा फुल्न आयो, सबै सुख हराए सधैँ चोट पायो, त्यही गीत गाएर म चाहिँ नेपाल थर्ड भएको थिएँ
होइन। थोरै सुनौँ न त हामी पनि यो गीत, होइन कति वर्ष अगाडि गाउनु भएको? 56 साल,
56 सालतिर मैले
20 वर्षपछि फेरि त्यो गीतलाई एकचोटि सम्झ्यौँ त्यो समयलाई।
तिमी जुन रहरले ममा फुल्न आयो, सबै सुख हराए सधैँ चोट पायो, म डुब्दो किनारा कहाँ हाँस्न सक्नु, व्यर्थै तिमीले मेरो हात समायो।
धेरै धेरै धन्यवाद भने मैले अब छुटिन्छु
एकदमै।
मैले कहिले हाम्रा आजका पाहुना गायक नितिन गजुरेलको रोजाइमा रहेको नारायण गोपालको स्वर, दिनेश अधिकारीको शब्द र दिव्या खालिङको संगीत सुन्यौ। हामी उज्यालो फल्सामा छौं। बिहानको 7:49 गएको छ। अब केही साथीहरूले दिनुभएको प्रतिक्रियालाई समेटौं। शालिग्राम कार्कीले लेख्नु भएको छ, कोरोना भाइरस छिट्टै टुङ्गो लागेर सबैको जीवन यथास्थितिमा आओस् भनेर कामना गर्दछु भन्नुभएको छ। उहाँको घर इटहरी अहिले दुबईमा हुनुहुन्छ। त्यसै गरी आईपी भण्डारी ओम भक्तले लेख्नु भएको छ, नमस्कार, एसियाकै सुन्दर उपत्यका दाङको घुराईबाट सुन्दैछु उज्यालो फल्सा। बजारमा मास्क र औषधि लुकाउन लागिसके महँगोमा बेच्दैछन्। कुनै पनि वस्तुको कृत्रिम अभाव गर्नेलाई कार्यवाही गरियोस् र अन्त्यमा आफूले जानेको सुनेको अनुसार कोरोना भाइरसबाट बचौं बचाऊ। एक आपसमा सबैले सबैलाई जाने बुझेको कुराको सहयोग गरौं। कोरोना भाइरसको विरूद्ध अभियानमा जुटौं भनेर लेख्नु भएको छ उहाँले। संघर्ष बेगाल लिम्बुले पनि, नमस्कार, म संघर्ष बेगाल लिम्बु ताप्लेजुङबाट। कोरोना भाइरसले गर्दा मास्कको अभाव भएको बेलामा नेपालका केही व्यापारीले मास्क महँगो मूल्यमा बेच्नलाई लुकाएर राखेको खबर सुन्दा दुःख लाग्यो। सरकारले मास्कको अभाव नदिन ध्यान दिन पर्यो भनेर लेख्नु भएको छ। प्रदीप पौडेलले, नमस्कार तथा शुभ बिहानी सबैमा, देश परिस्थिति आधुनिक चलन देखेर कस्तो कस्तो लाग्छ भनेर लेख्नु भएको छ। अनि दिन दिनेश खड्काले, सुनेको हुन्छु अनि सुन्दैछु र सुन्नेछु फल्चा, म ढुक्क छु, कोरोना भाइरस त कति पार गरेर आइएको ज्यान हो भनेर भन्ने दिन पनि आउनेछ अब भनेर लेख्नु भएको छ। सुविधी संगीताले, वास्तवमा कोरोना भाइरस नेपालमा नभित्रिएको हो कि हाम्रो परीक्षणमा कमजोरी भनेर लेख्नु भएको छ। इपिडेमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संगीताजी, अहिलेसम्मको परीक्षणले कोरोनाको संक्रमण देखिएको छैन। शुरूमा एकजनालाई देखिएको थियो तर ती व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका छन्। अभिषेक न्यूपानेले लेख्नु भएको छ, कोरोनाको त्रास वास्तवमा त्यति नभए पनि हाम्रो कमजोर मनोबलले हामीलाई झन कमजोर बनाइरहेको छ भनेर लेख्नु भएको छ। तर कमजोर नहुनुहोस्, मनोबल बलियो बनाउनुहोस्। रविन्द्र कुमार, नमस्कार, गर्ने बानी बसालाउ है आजदेखि भन्नुभएको छ। उहाँले लेख्नु भएको छ, संस्कार निको जोगिने, रोगबाट पनि जोगिन सक्ने सजिलो अनि सहज उपाय हो। निम तेन्जी शेर्पाले, अहिलेको समसामयिक विषय भन्नुपर्दा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस र यसमा नेपाल सरकारले के कस्तो सक्रियता अप्नाएको छ भन्नुभएको छ। नेपाल सरकारले तयारी सबै गरिरहेको छ। अहिले भीड़भाड़मा नजान र कतै जान परे मास्क लगाएर हिँड्न पनि सरकारले आग्रह गरिसकेको छ। त्यसै गरी नियमित साबुन पानीले हात धोए अनि लुगा खोकी लागेको छ भने रूमालले मुख छुपेर मात्रै हाच्यू गर्ने, खोकी लाग्दा पनि रूमालले मुख छुर्ने र लुगा खोकी लागेको छ अथवा ज्वरो आएको छ भने तुरन्त अस्पताल गयो भने
जुन जोखिम छ सम्भावित जोखिमबाट हामी बस्न सक्छौं। अनि खड्का राजुले लेख्नु भएको छ, नमस्कार, सुन्दैछु उज्यालो फल्सा भनेर तपाईँहरू सबैजनालाई प्रतिक्रिया र सुझाव सल्लाहका लागि धेरै धेरै धन्यवाद भन्यौ। हामी आजको फल्साको अन्त्यतिर आइसकेका छौं। आज हामीले हाम्रो स्वास्थ्य स्तम्भमा मौसम परिवर्तनका बेला स्वास्थ्यमा देखिन सक्ने समस्याबारे अल्का अस्पतालमा कार्यरत डाक्टर जनरल फिजिसियन प्रेम पाण्डेसँग कुराकानी गर्यौं। त्यसै गरी आजका पाहुनामा गायक नितिन गजुरेलसित भलाकुसारी गर्यौं। सँगै मीडियामा आजको बजारसहित तपाईँकै सुझाव र प्रतिक्रियालाई पनि समेट्ने प्रयास गर्यौं। बिहिबारे फल्साबाट अब विदा लिनुपर्छ। हाम्रा आजका पाहुना नितिन गजुरेल र सञ्जीव पराजुलीको स्वर, दीपक भट्टराईको संगीत र निर्विमको शब्द छोड्दै आजको फल्साबाट विदा हुन्छौ। तपाईँको आजको दिन शुभ रहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। नमस्कार, शुभ दिन।
छङ बग्ने छहराले देश हाम्रो कति राम्रो, छङ छङ बग्ने छहराले महाभारत चुरे हुँदै अघिएको पहराले, पहराले देश हाम्रो कति राम्रो, छङ छङ बग्ने छहराले। सगरमाथा हिमाल राम्रो, हिउँओढी टल्किएको सगरमाथा हिमाल राम्रो, साधु सन्त रमाउने तपोभूमि नेपाल हाम्रो, देश हाम्रो कति राम्रो, छङ छङ बग्ने छहराले देउरालीको पाटी पौवा बरपिपलको शीतल चिसो, देउरालीको पाटी पौवा बरपिपलको शीतल चिसो, यही देशको गर्भमाथा जरुवाको पानी मिठो, देश हाम्रो कति राम्रो, छङ छङ बग्ने छहराले।
उज्यालो फल्सा, उज्यालो फल्सा, उज्यालो फल्सा,
उज्यालो फल्सा।